बिस्मिल्लाह रहमान रहीम। नाज़रीन अस्सलाम वालेकुम, मैं लिबास रिज़ी प्रोग्राम अंदाज़े जहाँ लेकर आपकी खिदमत में हाजिर हूँ। उम्मीद है कि जहाँ भी होंगे इंशाल्लाह हमेशा की तरह आज भी बख़ैर वाफियत होंगे। हमारे आज के प्रोग्राम का मौजू है म्यांमार के मुसलमानों का बहिमाना कत्लेआम और म्यांमार हुकूमत की ढिठाई और उसका ये कहना कि म्यांमार में सब कुछ ठीक है। इस मौजू पर गुफ्तगू होगी मौजूद मेहमानों से, मगर मुख्तसर से वक्फे के बाद। यह नाज़रीन, मग़रिबी दुनिया ने जहाँ एक तरफ लंदन ओलंपिक का इनेकाद करके अपने आवाम को लंदन ओलंपिक की चकाचौंध में मसरूफ कर रखा है, तो उसके ज़राए इब्लाग ने शाम में दहशत गर्दों की बर्बरियत को ये कहकर कि ये आवाम है जो बशार असद की हुकूमत के खिलाफ उठ खड़े हुए हैं, बहाना बनाकर आलमी राय अम्मा की तवज्जो शाम की तरफ मबजूल करा रखी है। तो एक ऐसे मुल्क में जो सिर्फ फौजी अमीरियत या सिर्फ आंग सांग सूची के नाम से जाना जाता है, यानी बर्मा या म्यांमार, वहां पर मगरबी मुल्कों और उनके हुक्मरानों की ईमा पर मुसलमानों की नस्ली सफाई हो रही है, बड़े पैमाने पर मुसलमानों का बहिमाना कत्लेआम किया जा रहा है, और तारीख के इस दौर में जिसे तहजीब और तमद्दुन की तारीख और दौर कहा जाता है, म्यांमार में या बर्मा में इंसानियत के खिलाफ ऐसे भयानक जराइम का इर्तकाब किया जा रहा है जो रहती दुनिया तक याद रहेगा, और इंसानियत के सियाह कारनामे अगर कुछ होंगे तो ये इंतहाई बदतरीन सियाह कारनामा कहा जाएगा। लेकिन सवाल यह है कि इतना सब कुछ होने के बाद भी मगरबी दुनिया, जो अपने आप को तहजीब और तमद्दुन का लंबरदार, जो इंसानी हकूक का ठेकेदार और दावेदार कहती है, वो खामोश तमाशाई क्यों बनी हुई? क्या वो खुद इस खेल में शामिल तो नहीं? ये वो सारे सवाल हैं जिनका हम जवाब तलाश करने की कोशिश करेंगे अपने आज के इस प्रोग्राम में। सीधे चलते हैं लंदन स्टूडियो जहां पर ओलंपिक हो रहा है और मगरबी दुनिया ने इसी ओलंपिक में अपने आवाम को उलझा रखा है, लेकिन एक ऐसी दुनिया में जहां एक पूरी कौम पर अरसे हयात तंग कर दिया गया है, जो कुछ हो रहा है उस पर कुछ भी कहने को तैयार नहीं। जी हाँ, हमारे लंदन स्टूडियो में मौजूद हैं मुमताज दानिश्वर और आलमी उमूर के माहिर प्रोफेसर मोहम्मद आरिफ। अस्सलाम वालेकुम जनाब।
वालेकुम सलाम।
प्रोफेसर साहब, बगैर किसी तमहीद के इतने बड़े पैमाने पर म्यांमार के मुसलमानों का इस कदर बहिमाना कत्लेआम क्यों?
देखिए, पहली बात तो यह है कि उनका कोई पुरसान हाल नहीं है। वो एक मिलियन 10 लाख करीब की आबादी है और उनकी एक तारीख है जो कि बहुत से लोगों को नहीं पता है कि वो असल में जो अरब आए थे 7वीं सदी में, वो लोग हैं जो आके वहाँ आबाद हुए थे। उनकी अपनी रियासत थी जिसको बर्मा ने 1784 पर उस पर कब्जा कर लिया था और उसको बर्मा का हिस्सा बना दिया था। तो उनकी एक तारीख है और वो पुश्तों से उस इलाके में रह रहे हैं। वो कोई फॉरनर नहीं है, कोई बाहर से आए हुए लोग नहीं हैं, और वहाँ के लोग हैं। लेकिन उनकी आज हालत यह है कि उनका कोई पुरसान हाल नहीं है। वेस्ट जहाँ की मगरबी दुनिया है, वो तो सिर्फ उन मामलों पर दखलंदाजी करती है जहाँ उनका अपना मफाद हो। यहाँ पर उनका कोई मफाद नहीं है ये, और बर्मा की जो नई हुकूमत बन रही है उसको वो नाराज भी नहीं करना चाहते हैं, इसलिए वो बिल्कुल ही, यानी इसकी खबर भी नहीं छपी यहाँ के अखबारों में कि वहाँ कत्लाम हो रहा है। सिर्फ एक दो ह्यूमन राइट की ऑर्गेनाइजेशन ने छोटे छोटे से बयान दिए, इसके अलावा कोई इतना बड़ा मूवमेंट और इतनी बड़ी आवाज़ किसी ने नहीं उठाई कि इनके साथ क्या हो रहा है। ये लोग जो हैं वो दुनिया के परहैप्स मेरा ख्याल है सबसे ज़्यादा मुसीबत ज़्यादा प्रोसिक्यूटेड लोग हैं। इनको इनके पास इनकी मुल्क की नेशनलिटी नहीं है, उनको सफर करने की इजाजत नहीं है, उनको जमीन खरीदने की इजाजत नहीं है, उनको उनकी तालीम नहीं है, 50% उनमें से जो है वो बिल्कुल लिख पढ़ नहीं सकते हैं, उनके सेहत का इंतजाम नहीं है और उनके ऊपर बराबर जुल्म होता रहा है सालों कम से कम 1962 से उनके ऊपर जुल्म, लेकिन उनकी आवाज कहीं नहीं उठाई जाती। अब हालत यह है उनकी कि वो वहां से 1976 में बर्मीज फौज ने 2,00,000 लोगों को वहां से बेदखल किया और बहुत से रास्ते में मर गए, बहुत से बांग्लादेश में पहुंचे, बंगाल में पहुंचे, लेकिन बहुत जल्दी वो वापस चले गए अपने इलाके में और उनको गैर कानूनी करार दे दिया गया। इसके अलावा तमाम वहां के अखबारात बर्मा के, उनकी जबान के जो हैं और उनके जो लीडर हैं, वो इसके ऊपर आवाज़ उठाना तो दर्दनाक, वो इन लोगों को इंतहाई बुरा समझते हैं और बुरी नज़र से देखते हैं और उनके खिलाफ बयान दे रहे हैं जो है। तो अगर आप वेबसाइट उठा के देखें बर्मा की, तो वो भरा पड़ा है, जहर उगल रहे हैं इन लोगों के खिलाफ जो है। लेकिन अफसोस ये है कि दुनिया के लोग ना इसके ऊपर कोई असर डाल रहे हैं और ना ही यूनाइटेड नेशन ने अभी एक नुमाइंदा अपना अपॉइंट किया है, पहली बहुत इस वक्त कि वो जाके उन हालात को का मुताला करें, इससे पहले उन्होंने कुछ नहीं किया उनके लिए जो है।
ये बहुत शुक्रिया आपका।
इसी तरह जो हालात हैं वो बिगड़ते जा रहे हैं, उनकी हालत बहुत खराब है, ना उनके पास खाना है, ना उनके पास दवाएं हैं, उनकी हालत बहुत ही खराब है जो है।
ये बहुत शुक्रिया आपका आरिफ साहब, मैं फिर हाजिर हूँगा। नाज़रीन, म्यांमार की जो सूरत हाल है, यानी मुसलमानों की जो सूरत हाल है और जिस तरह से उन पर अर्ज़ हयात तंग किया जा रहा है और जिस बड़े पैमाने पर उनका कत्लेआम किया जा रहा है, उनकी नामोस, उनकी इज्जत, उनकी आबरू इस वक्त तश तज बाम हो रही है और कहीं कुछ भी महफूज नहीं है। इस पूरी सूरत हाल पर अपने तासुरात और ख्यालात का इजहार कर रहे हैं हिंदुस्तान के मुमताज़ दानिश्वर बम्बई में मौलाना ज़हीर अब्बास।
ये कोई नई बात नहीं है, अगर आप तारीख जुल्म व बर्बरियत पढ़ें तो आपको ये मिलेगा इस तारीख में कि जुल्म हमेशा जो किया जाता है वो निहत्थों पर किया जाता है, कमजोरों पर किया जाता है, सिंफ नाजुक पर किया जाता है और उन पर किया जाता है कि जो उम्र के उस हिस्से पे पहुंच जाते हैं कि जो अपना दफा नहीं कर पाते हैं। ताकतवर इंसान होता है, जवान होता है, वो अपने दफा का कोई रास्ता निकाल लेता है, लेकिन एक बूढ़ा शख्स वो कैसे अपना दफा कर सकेगा, निहत्ता है। एक खातून कैसे अपना दफा कर सकेगी, गोद में परवरिश पाने वाला बच्चा कैसे अपना दफा कर सकेगा। तो ये जुल्म के पुराने हथकंडे हैं, तारीख इस बात पर गवाह है कि जुल्म और बर्बरियत ने हमेशा ऐसे कमजोरों और निहत्थों को अपना निशाना बनाया है। वही चीज में अमानवे भी हो रही है, इसमें किसी ताज्जुब की बात नहीं है। ताज्जुब इस बात पर होता है कि मगरमच्छ के आंसू बहाने वाले, इंसान की हिफाजत का ढोंग रचाने वाले खामोश बैठे हुए हैं, जैसे उनको पता ही नहीं कि क्या हो रहा है। म्यांमार क्या है, बहरीन के मुसलमानों को क्यों आप भूल जाते हैं कि बहरीन में किस तरह से जुल्म किया गया है, किस तरह से लोगों को कुचला गया है, किस तरह से उन्हें कत्ल किया गया है। बहरीन के मुसलमानों पे इस कत्लेआम पर भी कभी आवाज नहीं उठी, ना यूएनओ से कोई आवाज उठी, ना वो रियाकार तंजीमें जो इंसानी मुहाफजत का ढोंग रचाए हुए हैं उनकी तरफ से कोई आवाज उठी है। तो हमेशा यही तारीख रही है जिसे दोहराया जा रहा है।
मौला, क्या आपको ऐसा नहीं लगता कि दुनिया भर में जो भी मुस्लिम ममालिक पर या मुसलमानों पर मजालिम ढाए जा रहे हैं उनके पीछे अमेरिका, इसराइल या सहयोनी ताकतों का हाथ है?
बहुत खुली हुई बात है, जितने भी इस्लाम दुश्मन हैं, सहवीनियत है, इसराइल है, अमेरिकी ताकतें हैं, यही सब तो हैं कि जो उकसा रही हर जगह। बहरीन में किसने उकसाया, इजिप्ट में किसने पैदा किया इनकलाब, सीरिया में कौन कर रहा है, इन सब के पीछे इन्हीं लोगों का हाथ है। तो ये तो सब जानती है, दुनिया जानती है, सो कोई ऐसी बात नहीं है कि जिस पर ताज्जुब किया जा सके।
ये थे मुंबई में मुमताज दानिश्वर मौलाना ज़हीर अब्बास। एक बार फिर लंदन स्टूडियो चलते हैं जहां पर मौजूद हैं प्रोफेसर मोहम्मद आरिफ साहब। जी प्रोफेसर आरिफ साहब, बात यह है कि इतनी बड़ी तादाद में لوگوں کا قتل عام کیا گیا اور ابھی بھی یہ سلسلہ جاری ہے. اس لیے کہ وہاں پر نہ تو کسی امدادی تنظیموں کو جانے کی اجازت ہے نہ کسی کو وہاں پہنچنے کی ضرورت ہے, بلکہ وہاں کے وزیر خارجہ تو یہ کہہ رہے ہیں یعنی میانمار کے کہ مغربی علاقوں میں تو سب کچھ ٹھیک ہے اور حکومت اگر کوئی امدادی تنظیم وہاں جانا چاہتی ہے تو جانے نہیں دے رہی. لیکن آج کی دنیا میں جب انٹرنیٹ جب یوٹیوب یا مختلف جو وسائل و ذرائع اتنے عام ہو چکے ہیں تو ظاہر ہے کہ کہیں کوئی بات چھپی نہیں لے سکتی. وہ جس طرح سے وہاں کی تصویریں وہاں کی فلمیں آ رہی ہیں وہ دل دہلا دینے والی, اور پوری دنیا جانتی ہے کہ اس وقت میانمار میں کیا ہو رہا ہے. سوال یہ ہے کہ مغربی دنیا خاموش کیوں ہے؟
دیکھیے یہ چاہتے ہیں کہ وہاں پر ان کا اثر رسوخ وہاں بڑھ جائے اس ملک کے اندر. اس وقت تک وہاں پر ڈکٹیٹرشپ تھی جو کہ کم از کم ان کے حکم کو نہیں مان رہی تھی کچھ حد تک. اب ان کا یہ ہے کہ وہاں ان کا اثر رسوخ بڑھ جائے تو وہ حکومت کو ناراض نہیں کرنا چاہتے ہیں. ابھی جو ختم ہوا ہے اس میں تو اب ایویڈنس ہے, سارا لوگوں کے پاس ثبوت ہے کہ فوج نے اور پولیس نے خود مسلمانوں پر گولیاں چلائیں, ان کو مارا, ان کے گھروں کو جلایا اور ہزاروں کو بے گھر کر دیا. انہوں نے جو ہے حکومت خود انوالو تھی اس کے اندر. اب سوال پیدا ہوتا ہے کہ ایک دم سے حکومت کیوں خلاف ہو گئی. اس کے اوپر کئی باتیں ہیں. ایک تو یہ ہے کہ ایک رائٹر جنہوں نے برما پہ کتابیں بھی لکھی ہیں, لنٹھن نے کہا ہے کہ مسئلہ یہ ہے کہ جو فوجی حکومت ہے جو کہ 1962 سے ابھی تک حکومت کرتی آ رہی ہے اور بہت ظلم ڈھائے ہیں اس نے, صرف اب مسلمانوں پہ تو برابر ہوتا رہا لیکن دوسری جو قومیں ہیں کم از کم 130 وہاں قومیں بستی ہیں میانمار میں برما میں, ان سب پر وہ ظلم کرتے رہے. تو انہوں نے سوچا کہ دو باتیں اس سے وہ حاصل کرنا چاہتے ہیں. ایک تو یہ ہے کہ ان سنگ سو کی جو پاپولرٹی جو مقبولیت بڑھ رہی تھی اس کو مصیبت میں ڈالیں. اگر وہ مسلمانوں کے لیے بیان دیتی ہے تو دوسرے اس کے خلاف ہو جائیں گے بدھسٹ, اگر وہ نہیں دیتی ہے تو وہ لوگ جو ہیومن رائٹ کے مسئلے پر اس کو سپورٹ کرتے رہے ہیں وہ اس کے خلاف ہو جائیں گے. تو اس کو پھنسانے کا چکر ہے ان پولیٹیکلی, ایک طرف یہ ہے. دوسری طرف یہ ہے کہ اگر وہ مسلمانوں کو کچل دیں پھر تو دوسری نیشنلٹیز جو ہیں, دوسرے جو ثقافت اور دوسرے جو مذہبی لوگ ہیں, مذہب کے لوگ ہیں, ان کو آسانی سے کچلا جا سکتا ہے. تو یہ دونوں ان کی پالیسی ہے. اس کے ساتھ ہی ساتھ ایک ایل ایس سی لندن اسکول آف اکنامکس کے پروفیسر جنہوں نے ابھی کہا ہے زرنی صاحب نے کہ صاحب سارا مسئلہ ملٹری ڈکٹیٹرشپ کا یہ ہے کہ وہ عوام کی توجہ وہاں کے مسائل سے ہٹا کر کے مسلمانوں پر ڈالنا چاہتی ہے, اس لیے وہ یہ کر رہی ہے. کیونکہ مسلمانوں کو تو وہ انسانی نہیں سمجھتے ہیں, ان کے لیے ان کا قتل کرنا, ان کی گھروں کو برباد کرنا, ان کے بچوں کو قتل کرنا یہ کوئی مسئلہ ہی نہیں ہے ان کے لیے جو ہے. تو وہ لوگ کا یہ اچھے ہم کو مل گئے ہیں, یہ کہ قربانی کا بکرا ہیں کہ جس طرح چاہے ان کو استعمال کریں پر سیاست کے لیے اور دوسرے مسائل اب کے حل کرنے کے لیے جو ہے. تو یہ سارا مسئلہ ہے. لیکن دنیا کے لوگ جو ہیں وہ ابھی تک اس بات پہ جاگے نہیں ہیں, کیونکہ دنیا کے جو میڈیا ہے اس نے آج تک اس بات کو نہیں اٹھایا ہے. اور جب تک, اچھا اس کے ساتھ ہی ساتھ میں یہ بھی کہوں گا کہ ہم کو بھی شرم آتی ہے کہ مسلمان ممالک نے بھی اس کے لیے کچھ نہیں کیا. سیریا پہ تو روز بیانات آ رہے ہیں اور طرح طرح کے مدد کی جا رہی ہے کہ جا کے وہ لڑے جا کے وہاں پر, لیکن ان لوگوں کے لیے انہوں نے ذرا بھی آواز نہیں اٹھائی.
جی
یعنی ان کے پاس اس کے لیے تو پیسے ہے کہ وہ سیریا میں جا کے ان کو ہتھیار دیں اور تیار کریں, جاؤ لاؤ اندر جا کر کے سیریا میں, اور پیسے ہیں کہ یہاں پر بڑی بڑی بلڈنگیں بناؤ, لیکن ان کے پاس یہ اس کے لیے کوئی پیسے نہیں کہ ان کی مدد کو مسلمانوں کی جائے.
بہت شکریہ,
ہم کو بھی شرم آتی ہے اس بات کے اوپر جو ہے.
جی بہت شکریہ, میں پھر حاضر ہوں گا. ناظرین جیسا کہ ابھی آپ نے بمبئی سے ممتاز دانشور ظہیر عباس صاحب کی گفتگو سنی میانمار کے حالات پر, اسی بمبئی میں ہی ممتاز مذہبی رہنما مولانا مستقیم اعظمی صاحب نے بھی اپنے خیالات اور تاثرات برما یا میانمار کے مسلمانوں کے حالت ازار پر کچھ ان الفاظ میں بیان کیے.
ہم سب سے پہلے تو یہ کریں گے کہ میانمار حکومت کے سفارت خانوں اور اس کے کونسل خانوں کو صوبائی سطح پہ, مرکزی سطح پر उनको इसके खिलाफ अपने गमो गुस्से का इजहार करेंगे और इंसानी बुनियादों पर, मजहब की बुनियादों पर नफरत करने के इस जज्बे पर हम उनकी मजम्मत करेंगे। और उसके अलावा हुकूमत हिंद से हम मुतालबा करेंगे कि आप इस दियार के ये इलाके जो यूरोप है, दुनिया के पूर्वी इलाके के जो ममालिक हैं, उसमें सबसे बड़ा मुल्क हमारा है, सबसे ज्यादा तरक्की याफ्ता मुल्क हमारा है, सबसे ज्यादा खुशहाल मुल्क हमारा है, सबसे बड़ी आबादी वाला मुल्क हमारा है, इन तमाम ममालिक में हमारे मुल्क को एक अहमियत हासिल है, और आपको चाहिए कि इन ममालिक में होने वाले जुल्म और नाइंसाफी के खिलाफ आप खुद उठ के खड़े हों और इंसानियत की बुनियाद पर इंसाफ दिलाने का काम करें और फितने को रोकने की जद्दोजहद करें। इंशाअल्लाह हमारी मुहिम शुरू होगी है। हम तो 100% यही सोचते हैं और हम ये देख रहे हैं कि आज साइंस और टेक्नोलॉजी जितनी तरक्की कर रही है और जो नए नए इंकशाफात हो रहे हैं, जब हम कुरान में अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतों में आपके बताए हुए तरीकेकार में इतनी ज्यादा साइंटिफिक बातें सामने आ रही हैं कि आज की साइंस और टेक्नोलॉजी को जानने वाला ये कहने और मानने पर मजबूर है कि सबसे साइंटिफिक मजहब दुनिया में इस्लाम है। बाकी तो हम अपने बाप दादा की बताई हुई बातों और रवायतों पर चल करके हम उसको मान तो रहे हैं, लेकिन हमारा दिल मुतमईन हो ये चीजें सिर्फ इस्लाम में मिलती हैं। और उसका नतीजा ये है कि दुनिया के मशरकी इलाके, जापान वगैरह से लेकर खास तौर से यूरोपियन कंट्रीज, अमेरिका वगैरह में बड़ी तेजी से नया तालीम याफ्ता तबका जो साइंस और टेक्नोलॉजी से वाकिफ है वो इस्लाम की तरफ दौड़ रहा है, और वो इस्लाम में उसको तसल्ली हो रही है कि वाकईतन ये वो मालिक जिसने इस सारी दुनिया को बनाया और पैदा किया है, उस मालिक का बताया हुआ रास्ता है, इसलिए इसी में जमीर को इत्मीनान है, इंसानियत को सुकून है, वो उन्हें महसूस कर रहा है। और ये दुनिया के चौधरी बनने वाले और दुनिया को अपने कंधों पर उठाकर चौधरियाहट का ठीका लेने वाले सहयोगी ताकतें जो हैं, ये नहीं चाहती कि इस्लाम का गलबा हो। इसीलिए दहशतगर्दी के उनवान से इस्लाम को बदनाम करना, मुसलमानों को दरिंदा कहना और इस्लाम के खिलाफ ऐसा प्रोपेगेंडा करना कि कोई मुसलमान को सही इंसान न माने और इस्लाम को सही मजहब न माने, लोग इतनी नफरत करने लग जाए कि इस्लाम का मुताला न करें और उसके बारे में कोई अच्छा जुमला सुनने के लिए तैयार न हो, ताकि बहुत दिनों तक हमारी चौधरियाई बाकी रहे। लेकिन मैं जानता हूं कि अल्लाह की तरफ से ये तूफान है और एक दिन वो आएगा जब पूरी दुनिया में इस्लाम का गलबा होगा और ये यहूदियों की औलादें भी इस्लाम कबूल करेगी, सच्चाई पर आएंगी, उनका जमीर मजबूर करेगा कि वो सच्चाई को कबूल करें, अपने आप को धोखा देने से बाज आवे। लेकिन उसके रास्ते में, सैलाब के रास्ते में पत्थर फेंक फेंक कर उस पानी के बहाव को रोकने की कोशिश की जा रही है। जितने दिनों तक ये जद्दोजहद वो कर सकेंगे करेंगे, और आज हम जो इस इब्तला से गुजर रहे हैं वो आने वाले खुशनुमा मुस्तकबिल की इंशाल्लाह जमानत साबित होंगे। यकीनन आपने जो सवाल किया 100% सही है कि आज की साइंस इस्लाम को एक फितरी मजहब के तौर पर पेश कर रही है, और ये दुनिया के ठेकेदार बनने वाले बातिल ताकतें जो हैं वो उसको बर्दाश्त करने के लिए तैयार नहीं है, और ये अपनी सोच के मुताबिक इस सैलाब को जो पूरी दुनिया में अल्लाह पहुंचा रहा है, उस सैलाब को पत्थर फेंक फेंक कर रोकने की कोशिश करती हैं, लेकिन पत्थरों के फेंकने से सैलाब का पानी रुकता नहीं है। इंशाल्लाह इनके रोड़े पत्थर भी बह जाएंगे, लेकिन आज बहरहाल आलम इस्लाम पर एक बड़ी इब्तला है, और जगह जगह फलस्तीन हो या म्यांमार हो या अफ्रीकन कंट्रीज हैं या यूरोप में मुसलमान जहां जहां हैं वहां जो उनके साथ जुल्म और मजालिम हो रहे हैं, इस पर सब्र करने और अल्लाह के रास्ते पर मजबूती से खड़े रहने का वक्त है। अगर हम अपने इम्तिहान में कामयाब हो गए तो ठीक है, वरना इन्हीं की औलादों में से वो लोग पैदा होंगे जो इस्लाम का परचम लेके पूरी दुनिया पर अल्लाह अकबर का नारा बुलंद करेंगे।
یہ تھے بمبئی میں ممتاز مذہبی رہنما مولانا مستقیم احسن عاصمی جو ہمارے نمائندے سے گفتگو کر رہے تھے. اور اب چلتے ہیں دہلی جہاں پر اسٹوڈیو سے تمہارا رابطہ قائم نہ ہو سکا لیکن موجود ہیں ٹیلی فون لائن پر جماعت اسلامی ہند کے جنرل سیکرٹری جناب اعجاز احمد اسلم صاحب. اعجاز صاحب السلام علیکم. جی بات میانمار کے مسلمانوں پر جو گزر رہی ہے, جو بیت رہی ہے, جو ظلم اور ستم کے پہاڑ ان پر ٹوٹ رہے ہیں اور توڑے جا رہے ہیں اس کی ہو رہی ہے. میں آپ سے یہ پوچھنا چاہوں گا کہ ماہ مبارک رمضان ہے اور سب عبادتوں میں مصروف ہیں اور سب کے پیش نظر چاہے وہ ہندوستان کا مسلمان ہو, چاہے سعودی عرب کا مسلمان ہو, چاہے ایران کا, پوری دنیا کے مسلمانوں کے پیش نظر کم از کم رسول اسلام کی یہ حدیث تو ہے کہ اگر ہم نے صبح کی اس حالت میں کہ ہم نے مسلمانوں کی خبر گیری نہ کی تو وہ ہم میں سے مسلمان نہیں. آج آپ دیکھیں کہ دنیا کے مسلمان حکمراں جو دنیا کے مختلف ملکوں میں بلا وجہ مداخلت کر رہے ہیں اور قتل و خون کا بازار گرم کیے ہوئے ہیں, چاہے وہ عراق ہو چاہے وہ شام ہو, لیکن میانمار میں یا برما میں اتنے بڑے پیمانے پر انتہا پسند بدھسٹوں کے ہاتھوں مسلمانوں کا قتل عام ہو گیا, وہاں پر انہوں نے ایک لفظ نہ بولے, ایک جملے نہ کہے, ایک چھوٹا سا بھی رد عمل ظاہر نہیں کیا, تو کیا یہ اپنے کو آپ کو مسلمان کہلانے کے مستحق ہیں؟
جناب واقعی بہت ہی افسوس کی بات ہے کہ میانمار جس کی آبادی تقریباً 6 کروڑ ہے, مسلمان ایک چھوٹی سی اقلیت ہیں وہاں پر, 10 لاکھ یا اس سے کچھ زیادہ ہیں وہاں پر وہ, اور ایک خاص علاقہ ہے اس کے مغرب میں ساحل کے پاس جہاں پر وہ بسے ہوئے ہیں, اور وہاں پر وہ تقریباً 1200 سال سے, اسلام اگر 1400 سال پہلے آیا یہ مسلمان 1200 سال سے ہم بسے ہوئے ہیں, اس میں مقامی لوگ بھی ہیں. اور دیکھیے دنیا میں ہمیشہ ہوتا رہتا ہے, جیسے آس پاس کے ممالک کے لوگ وہاں پر گئے ہیں ان میں مسلمان بھی گئے ہیں, جیسے آج جو بنگلہ دیش کہلاتا ہے یا اور علاقے ہیں وہاں سے گئے ہیں, ہندوستان کے لوگ وہاں پر بسے ہوئے ہیں. تو اس چھوٹی سی اقلیت کے ساتھ جو ظلم ہو رہا ہے بہت ہی شرمناک ہے, اور یہ مسئلہ 1920 سے یہ مظالم ہو رہے ہیں, اور شرم آنی چاہیے وہاں کے ہمارے بدھسٹ بھائیوں کو کہ ایک چھوٹی سی اقلیت کے ساتھ ایسا ظلم کر رہے ہیں 1920 میں. پھر 1962 یا 1963 میں جب وہاں پہ فوجی انقلاب آیا, نیوین کی حکومت آئی, وہ بھی ظلم کرتی رہی ہے. اور اسی طریقے سے ہم دیکھتے ہیں کہ 1978-79 میں اس وقت بھی تقریباً 3 لاکھ افراد وہاں سے پناہ گزیں بن کر بنگلہ دیش گئے اور بنگلہ دیش ان کو پناہ دی. پھر اس کے بعد اس سے ایک بڑا ویو آیا 1991-92 میں 3 لاکھ سے بھی زیادہ, اور بیچارے وہاں پر جا کر کیمپوں میں پڑے رہے. ان میں سے بہت سے لوگ ایسے ہیں, آپ مکہ مزہ آ کر جائیں وہاں کچھ لوگ جا کر کام وام کر رہے ہیں اور مزدوروں کی طرح کام کر رہے ہیں. تو آپ کا یہ جو سوال ہے واقعی بڑا اہم سوال ہے کہ کیا ہماری آنکھوں کا پانی مر گیا ہے, کیا ہمارا خون پانی ہو گیا ہے, بے رنگ ہو گیا ہے کہ 58 آزاد مسلم ممالک ہیں اور وہ کوئی آواز نہیں اٹھا رہے ہیں. ہونا یہ چاہیے کہ ایک مومن کے پیر میں کہیں کوئی تکلیف ہو, ہر جگہ کے مسلمان اس کی تکلیف کو محسوس کریں اور اس کی وہ جائیں, اس کو کنڈم کریں, اقوام متحدہ پہ دباؤ ڈالیں. ابھی حال میں 2-1 دن پہلے شاید اقوام متحدہ نے ایک نمائندہ مقرر کیا ہے, وہاں کوئی جا نہیں سکتا ہے, کوئی ان کی مدد نہیں کر سکتا ہے, اور مختلف روایتیں ہیں 2000 سے 20000 تک افراد کو وہاں پر تحت کیا گیا ہے. میں ہندوستان میں دلی میں رہتا ہوں, یہاں کے اخبارات دیکھتا رہتا ہوں, یہاں بھی ہم دیکھتے ہیں کہ یہاں کے اخبارات تقریباً بائیک آؤٹ کیا ہے, بلیک آؤٹ کیا ہے, نہیں دیں خبریں. اردو اخبارات ہی بیچارے, ان میں خطرناک تصویریں آئیں, قتل عام ہے, ناشیں پڑی ہوئی, ننگ دھڑنگ ناشیں پڑی ہوئی ہیں, عورتوں کی ناشیں ہیں, لاشوں کو جلایا جا رہا ہے, اس طرح کی سب چیزیں ہم نے یہاں کے چند اخبارات میں دیکھی. تو بہرحال مسلم ممالک کی ذمہ داری ہے, اور خاص کر ماہ مبارک میں اور بڑی ذمہ داری بن جاتی ہے کہ چھوٹی سی اقلیت مسلمان جو 10 لاکھ کی تعداد میں وہاں پر ہیں ان پہ جو ظلم ہو رہا ہے وہ دباؤ ڈالیں. آخر کیا فائدہ کیا ہے ہماری ان حکومتوں کا اگر ہم دباؤ نہیں ڈالیں گے تو.
جی یہ تو واقعی کی بات ہوئی, لیکن میں آپ سے پوچھنا چاہوں گا کہ یہ ہوا کیوں اور اس کے پیچھے مقاصد محرکات اور اغراض و مقاصد کیا ہیں آپ کے خیال میں؟
ابھی تھوڑی دیر پہلے آپ نے پروفیسر عارف صاحب کی لندن سے بات سنی, میں سمجھتا ہوں کہ ان کی بات میں کافی وزن ہے کہ وہاں پر 1962-63 سے فوجی حکومت رہی, اب تھوڑی سی جمہوریت کے وہاں پر راستہ کھلا ہے. اب وہ لوگ اب آنگ سانگ کی جو وہاں پر ہیں, آنگ سانگ سو کی جو ایک جمہور لیڈر کے تو ابھر کر آئے ہیں اور عرصے دراز سے کو جیل میں پڑی رہی ہیں, ان کو مصیبت میں مبتلا کرنا چاہتے ہیں, وہ کچھ بول نہیں سکتی. چنانچہ دیکھیے وہ انگلینڈ گئی تھیں, اسی طریقے سے وہ بنگلہ دیش جانے والی ہیں چند دنوں کے اندر, یا اس سے پہلے وہ یوروپین ممالک کا ایک جگہ کا دورہ کیا تھا. انہوں نے صرف یہ کہا کہ اقلیتوں کے ساتھ اچھا سلوک ہونا چاہیے, لیکن اس کو کنڈم نہیں کر سکیں. اب وہ اگر کنڈم کریں گی تو ان کے خلاف وہاں کے فوجی حکمران جو ہیں بات کریں گے, تو اس طرح کی ایک پالیٹکس. ایک اور بات یہ ہے کہ مغرب کے ممالک خاموش کیوں ہیں؟ یہ ایک ایسا ملک ہے برما جو وسائل سے مالا مال ہے, وہاں پیٹرولیم ہے, برما کا ٹیکوڈ وہاں کی لکڑی بہت مشہور ہے, اور مختلف معدنیات ہیں وہاں پر. اب عرصے دراز سے وہ فوجی حکومت کے تحت تھا، اب مغرب کی قومیں، خاص کر امریکہ اور یورپ کی قومیں، وہ للچائی ہوئی نگاہوں سے دیکھ رہی ہیں، اور ان کے جو ہیومن رائٹ کے وائلیشنس ہیں، انسانی حقوق کو جو برباد کر رہے ہیں، اس کے بارے میں لوگ کچھ بولنا نہیں چاہتے تاکہ ان کے جو تجارتی اور مفادات ہیں وہ متاثر نہ ہوں. یہ وجہ ہے، اس لیے چپ کے چپ خاموش ہے. ہندوستان میں ہم دیکھ رہے ہیں اتنا بڑا ملک ہے، 120 کروڑ کی آبادی کا ملک ہے، چنانچہ یہاں کی مسلم جماعتوں نے خاص طور سے، کچھ ہیومن رائٹ آرگنائزیشنز نے ڈیمونسٹریشنز کیے، ابھی 2-3 دن پہلے بھی یہاں کے جو برما کی ایمبیسی ہے وہاں پر جا کر یہ کیا گیا. حکومت ہماری خاموش، یہ اچھی بات نہیں ہے. ہم انسان ہیں اور کسی انسان پر کہاں بھی کوئی تکلیف ہو تو ہمیں اس کو کنڈم کرنا چاہیے، اسے مداخلت کرنی چاہیے اور مسائل کو حل کرنا چاہیے.
جی ڈاکٹر اعجاز صاحب، آپ دیکھیں کہ ابھی آج ہی نیوز آئی ہے ہیومن رائٹس واچ کی طرف سے، جو انسانی حقوق کا ایک بڑا ادارہ ہے، بین الاقوامی ادارہ ہے، اس نے کہا ہے کہ جو لسانی یا مذہبی یا قومی فساد، جو بھی نام دے لیں، جو بدھسٹوں کا حملہ ہوا مسلمانوں پر میانمار کے اراکان علاقے میں، اس کے بعد خود حکومتی سیکورٹی اہلکاروں اور پولیس نے ان کا قتل عام کیا مسلمانوں کا، تو آپ دیکھیں کہ یعنی حکومت براہ راست اس قتل عام میں ملوث ہے اور عالمی ادارہ انسانی حقوق کا اس بات کی گواہی دے رہا ہے، تو پھر ایسی حکومت کے خلاف کیا عدالت انصاف میں مقدمہ نہیں چلنا چاہیے یا اس کے لیے کچھ اقدامات نہیں کیے جانے چاہیے؟ کیا اقوام متحدہ جو پوری دنیا میں امن کی برقراری اور امن کے محافظ ہونے کا ذمہ دار ہے، وہ اس سلسلے میں کچھ اقدام نہیں کر سکتا؟
جی ہاں، ایمنسٹی انٹرنیشنل اور ہیومن رائٹس واچ کے بیانات آئے ہیں، لیکن وہ بھی بہت زیادہ زوردار نہیں ہیں. تو ہونا یہ چاہیے کہ اقوام متحدہ، اس نے اپنا ایک نمائندہ بھیجا ہے، کافی نہیں، مداخلت کرے اور دباؤ ڈالے. آخر یہ بڑے بڑے ادارے کس لیے ہیں؟ اور پھر مسلم ممالک بھی دباؤ ڈالیں، اور جو بھی ہیومن رائٹس کی تنظیمیں وہ بھی زیادہ دباؤ ڈالیں، جو یہ چیز ختم ہونی چاہیے. ان کو وہاں پر رہنے کا حق ہے، اور وہاں کے لوگوں کو بتائیں بھی کتنی شرم کی بات ہے کہ 10 لاکھ کی ایک اقلیت کو برداشت نہیں کر سکتے ہیں. یہ تو زمانہ آنے جانے، ملنے جلنے، تہذیبوں کے ایک دوسرے کے تعاون کرنے کا زمانہ ہے. تو یہ بات بہت ضروری ہے، اقوام متحدہ بھی ایکشن لے، یورپین کونسل بھی ایکشن لے، مسلم ممالک، آرگنائزیشن آف اسلامک کانفرنس سے وہ ایکشن لے اور دباؤ ڈالیں، اور دباؤ ڈال کے اس مسئلے کو حل کرایا جا سکتا ہے. کوئی بہت بڑا مسئلہ نہیں ہے، اور یہ قتل عام تو بند ہونا چاہیے.
جی میں پھر آپ کی خدمت میں حاضر ہوں گا، ٹیلی فون لائن پر موجود رہیے گا ڈاکٹر اعجاز صاحب، چلتے ہیں لندن اسٹوڈیو. پروفیسر عارف صاحب، آپ دیکھیں کہ اتنا بڑا وسیع قتل عام ہو رہا ہے جو ابھی تک تھما نہیں ہے، لیکن وہاں کے وزیر خارجہ، میانمار کے وزیر خارجہ انتہائی ڈٹائی کے ساتھ کہہ رہے ہیں کہ میانمار کے مغربی علاقوں میں سب کچھ ٹھیک ٹھاک ہے اور جو تشدد کی خبریں آ رہی ہیں یہ بے بنیاد ہیں، اور یہ تو ہمارے ملک کے شہری ہی نہیں، وہاں کے صدر بھی کہہ رہے ہیں، جو فوجی صدر ہیں، وہاں کے امیگریشن کے وزیر بھی کہہ رہے ہیں اور دیگر حکام بھی کہہ رہے ہیں. آخر کسی بھی شخص کو یا کسی بھی قوم کو کسی ملک کا شہری بننے کے لیے کتنا سال، کتنا عرصہ درکار ہوتا ہے؟ اور تاریخ، آپ ظاہر کے پروفیسر ہیں، آپ جانتے ہیں، مجھ سے بہتر جانتے ہیں کہ یہ مسلمان وہاں پر 8ویں صدی سے رہ رہے ہیں، تو کیا ابھی تک ان کو اس ملک کا شہری تسلیم نہیں کیا جا سکتا؟ 8ویں صدی سے میرا خیال اس وقت تو برما بھی نہ رہا ہوگا.
بالکل صحیح ہے، یہ لوگ وہاں تھے پہلے کی، برما کی اسٹیٹ بننے سے پہلے وہاں پر موجود تھے، یہ لوگ جو ہے، اور وہ وہاں کے شہری ہے، اور کوئی قانون دنیا کا ایسا نہیں ہے جو ان کو کہے، ڈکلیئر کرے کہ یہ وہاں کے شہری نہیں ہے. دیکھیے ایک بات تو آج کلیئر ہے کہ یہ بات کلیئر ہو گئی ہے کہ یہ جو فساد ہوئے ہیں مسلمانوں کے خلاف اور جو قتل عام ہوا ہے اور جو ڈسٹرکشن ہوا ہے، وہ حکومت اس کے پیچھے تھی، وہ حکومت کی ایما سے ہوا ہے اور حکومت نے اس میں پورا حصہ لیا ہے. تو اب ضرورت اس بات کی ہے کہ ایک غیر جانبدار انکوائری ہونا چاہیے، کیونکہ یہ جو ایکٹ ہے، یہ جو قدم انہوں اٹھایا ہے، یہ انسانی حقوق اور کرائم ہے، جرم ہے انسانیت کے خلاف. ایک انڈیپینڈنٹ انکوائری ہونا چاہیے، اور وہ انکوائری اس بات پر نتیجے، اس پر اسباب کو آخذ کرے، اور یہ بھی دیکھے کہ کون اس کے پیچھے تھا. اس کے لیے IOC جو ہے، انڈین کانفرنس آف اسلامک کنٹریز کی، ان کو تو اس بات کو آگے بڑھانا چاہیے، کیونکہ دیکھیے جب تک آپ خود نہیں اٹھائیں گے، خود آپ آواز نہیں اٹھائیں گے، دوسرے آپ کے لیے کچھ نہیں کریں گے. اس لیے ضروری ہے کہ وہ آواز اٹھائیں کم از کم کہ صاحب اس کی ایک غیر جانبدار انکوائری ہونا چاہیے جو ہے، और साथ ही साथ अब दुनिया के तमाम जो जो अपने को लिबरल कहते हैं, जो कहते हैं इंसान हुकूमत हुकूक के हम अलमदार हैं, उनको सूची के ऊपर जोर डालना चाहिए कि वो अब स्टैंड लें कि अगर वो ह्यूमन राइट के अलमबरदार हैं और नोबेल प्राइज भी उन्होंने हासिल किया है इस बार ह्यूमन राइट के ऊपर, तो आज इन 10 लाख आदमियों के हकूक के लिए क्यों नहीं खड़ी होती हैं वो जो है। अगर वो इस बात को खड़ी हों कि भाई इनके भी वही हकूक होना चाहिए जो दूसरे बर्मीज के हैं और उनको भी अमन से रहने का हक है, तो बहुत कुछ हो सकता है। और साथ ही साथ बर्मा में जो 1932 में और 1984 में जो कानून बनाए थे जिसके जरिए इन लोगों को उन्होंने बर्मीज डिक्लेयर करने से इनकार कर दिया था, उस कानून की तरमीम की जाए, उसको ख़त्म किया जाए और इन लोगों को बराबर के हकूक दिए जाए। लेकिन ये तभी मुमकिन है जब बैन अवी असर डाला जाए बर्मीज गवर्नमेंट के ऊपर। मैं समझता हूँ कि यह जरूरी है कि मोबिलाइज किया जाए यूनाइटेड नेशन में, ह्यूमन राइट कमीशन में जाके। अब मैं तो जाके नहीं कह सकता वहाँ, लेकिन दूसरे जो लोग हैं, जो हुकूमतें हैं मुसलमानों की, वो वहाँ आवाज उठा सकती हैं। ह्यूमन राइट कमीशन में वो आवाज उठा सकती हैं, यूनाइटेड नेशन में, और जब तक वो नहीं उठाएंगी ये मसला ठीक नहीं होगा जो है।
बहुत शुक्रिया आपका। मैं फिर हाजिर हूँ अगर वक्त ना। इस वक्त चलते हैं दिल्ली, जहाँ पर टेलीफोन लाइन पर मौजूद है हिंदुस्तान के कोना मश्क और सरकार सहाफी जनाब जावेद नकवी साहब। नकवी साहब अस्सलाम वालेकुम।
वालेकुम।
नकवी साहब, मुसलमानों का म्यांमार के जो इतने बड़े पैमाने पर कत्लेआम हो रहा है वो अपनी जगह, जो उन पर मुसीबत और जुल्म के पहाड़ टूट रहे हैं वो अपनी जगह, लेकिन इंतहाई ढिठाई के साथ म्यांमार की हुकूमत, उसके वजीर खारजा, उसके इमिग्रेशन के वजीर सब ये कह रहे हैं कि ये मुसलमान तो हमारे मुल्क के शहरी हैं ही नहीं। लेकिन तारीख में जब उसकी वर्क गर्दानी की जाती है तो यहाँ तक मिलता है कि ये तो 8वीं सदी ईस्वी से वहाँ या हिजरी से वहाँ आबाद हैं। तो किसी भी मुल्क का शहरी होने के लिए कितना अरसा दरकार होता है आपके ख्याल में?
नहीं देखिए, ये मसला सिर्फ रोहिंग्या का नहीं है। वहां पे ये आप देखेंगे अक्सर कई जगह ये जो सरहदों पे रहने वाले लोग हैं, और सरहदें जैसे कि आप जानते हैं बड़ी आर्बिट्री होती हैं। एक जमाना था जब ये शिफ्ट किया करती थी, जैसे जैसे रेले आते थे, इन्वेजन होते थे, फौजें चलती थी, उसी हिसाब से सरहदें बदलती रहती थी। अब ये बिल्कुल उनको जैसे कि केक की तरह काट दिया गया है। कुछ तो कॉलोनियलिज्म में काट दिया है और कुछ उसके बाद जो अफरा तफरी रही जिस तरह से इनको अंजाम दिया गया, जैसे कि आप देखेंगे अगर नॉर्थ अफ्रीका भी देखें या सऊदी अरेबिया को खुद देख लेंगे, कहां से सऊदी अरेबिया बन गया, अंग्रेजों का बनाया हुआ एक मुल्क है। वहां जो लोग रहने वाले थे, जो वहां के हाकिम थे छोटे मोटे, उनके नाम पे एक मुल्क खड़ा कर दिया गया। ये इसलिए अब ये कि कौन अंदर है कौन बाहर है, ये मसला अक्सर जो सरहद जहां बन गई है उन वहां के रहने वालों के साथ ये जातियां होती चली आई है, हो रही हैं। चाहे वो कुर्दों का मसला हो वहां पे आपके करीब में पड़ोस में, या ये यहाँ पे नॉर्थ ईस्ट में अभी आसाम का मसला है, वहां पे कितने लोगों को सिर्फ ये कह के मारा जा रहा है कि साहब ये बांग्लादेश से आए हैं, ये यहाँ के हैं ही नहीं शहरी। तो ये एक मसला सिर्फ, और फिर उसके बाद स्टेट्स में अगर आप, हाँ हिंदुस्तान की बात कर रहा हूँ, तो पता चलेगा कि साहब वो बिहार से आ गए हैं, अब मुंबई में रहने वाले हैं, इनको यहाँ से बेदखल करो, आसाम से में बिहारी आ गए हैं तो वहां बेदखल करो, वगैरह वगैरह। ये आपको बहुत ही मुसीबतें दिखाई देंगी। तो इसमें मैं ये नहीं कहना चाहूंगा कि ये मुस्लिम वर्सेस कोई एंटी मुस्लिम कोई एक गोया के मिजाज कायम है। अगर आप देखें कि सबसे ज्यादा तशद्दुद जो हो रहा है मुसलमानों के ऊपर, वो तो मुसलमान कर रहे हैं खुद। पहले में आपके सामने मिसाल हाजिर है कि अब जो अभी मैं सुन रहा था कि यूनाइटेड नेशन में इसको लेके जाना चाहिए, यकीनी तौर पर लेके जाना चाहिए, इंसानी हकूक का सवाल है। लेकिन जब कोई आदमी कहता है कि ये मुसलमानों के साथ जाती हो रही है, तो यकीनी तौर पर मुसलमानों के साथ जाती हो रही है, जालिम भी मुसलमान है। जैसे कि मैंने आपको अभी इशारतन कहा, और चाहे वो अफगानिस्तान में बनाया हो एक सूरत हाल या कहीं दूसरे ममालिक में बनाया हो, हिंदुस्तान में जिस तरह का जिस तरह से फरोग दिया जा रहा है, पैसा फेंका जा रहा है, बढ़ाया जा रहा है, जिस तरह से रिश्ते कायम किए जा रहे हैं, कहने को तो बड़ा वो है, मस्जिद का वो है, इंफ्रास्ट्रक्चर है, لیکن دراصل ایک سیاسی ایک سبورجن بھی ہے جس میں یہ سعودی عربیہ کا ہاتھ ہے. مجھے نہیں معلوم ہے کہ روہنگیا اس پہ کس کا سایہ منڈرا رہا ہے, لیکن وہ بےچارے مظلوم لوگ ہیں, اگر ان کو بہلا دیا گیا پھسلا دیا گیا ہے تو اس کی بھی جانچ کرنی چاہیے. لیکن یہ بات آپ کی صحیح ہے کہ جو تشدد ہو رہا ہے چاہے وہ کسی بھی ملت کے لوگ ہوں, بدھسٹ ہوں, تمام ایسے علاقوں میں آپ کو ملیں گے ہندوستان کی سرحدوں میں کرسچینز کے ساتھ جو ٹرائبلز کنورٹ ہو گئے ہیں, عیسائی دھرم انہوں نے اختیار کر لیا, ان کے ساتھ جاتیاں ہوتی رہتی ہیں, وہاں پہ فوجیں مسلط ہیں اس طرح سے. تو میں یہ کہوں گا کہ یقینی طور پہ اس پہ انکوائری ہونی چاہیے, لیکن یہ صرف ایک اگر اس کو صرف اسلام سے منسوخ کر کے ہم دیکھیں گے تو بہت سے ایسے انسانی حقوق کے جن کے ساتھ وائلیشنز ہوئے ہیں, جو ان کے مارے ہوئے ہیں, ان کو ہم چھوڑ دیں گے, نظر انداز کر دیں گے. اور یہ میں نہیں سمجھتا ہوں کہ آپ کی ایسی منشا ہے یا ارادہ ہے, یا کوئی بھی اگر ذرا سا بھی ہمدردی رکھنے والا کوئی گروپ ہو یا خطہ ہو یا انسان ہو, تو میں نہیں سمجھتا ہوں کہ.
لیکن اس سے قطع نظر نقوی صاحب, اس سے قطع نظر میں آپ کی بات کو تسلیم کرتے ہوئے کہ وہ جو بھی ہوں انسان تو ہیں. یہ جو مغربی ممالک ہیں جو ایک جانور کے مر جانے پر یا اس کے قتل کر دینے پر اتنا واویلا مچا لیتے ہیں, ان کو کیا برما میں جو کچھ ہو رہا ہے وہ نظر نہیں آ رہا ہے؟ کیوں بلیک آؤٹ کر رکھا ہے انہوں نے
برما؟ تو اسی لیے بلیک آؤٹ کر رکھا ہے. برما میں دو چیزیں آ کے مل جاتی ہیں. برما میں ابھی ایک نیا امریکن انٹرسٹ قائم ہوا ہے. یہ بھی ایک دیکھنے کی چیز ہے, کیا ایسا تو نہیں ہے کہ امریکہ جو ہے کیونکہ قریب آنا چاہ رہا ہے اور برما روکے ہوئے تھا اس کو کسی طریقے سے, چین کے ذریعے سے یا اپنی نڈرتا سے روکے ہوئے تھا, لیکن بہرحال آسیان کا بھی پریشر ہے اور اس کی اپنی کچھ ضروریات ایسی ہیں. ہندوستان بھی امریکہ کے خیمے میں جا کے بیٹھ گیا ہے جیسا کہ آپ لوگ سب جانتے ہیں. سو یہ پریشر آیا, لیکن جہاں جہاں امریکہ گیا ہے وہاں میں دیکھا ہے کہ بالکل ایک ایسا ماحول پیدا ہو گیا, چاہے وہ دین دھرم کے نام پہ ہو, ایتھنیسٹیز کے نام پہ ہو, کیا حالت کی ہے وہاں پہ, اس نے عراق میں ہو, چاہے وہ افغانستان میں ہو, چاہے وہ مشرق وسطی کے کچھ کسی کونے میں آپ چلے جائیے جہاں امریکہ نے چاہے مدد کرنے کے نام پہ آیا ہو, لیکن وہ تباہی آئی ہے. تو مجھے ڈر یہ ہے کہ کہیں کیونکہ یہ روہنگیا کا مسئلہ اٹھا ہے, پہلے تو آنگ سان سو چی کو لے کے اٹھایا جا رہا تھا, لیکن یقینی طور پہ جتنا وہ ان کا حق ہے انسانی حقوق کی ہمدردی سے, اتنا ہی میرے خیال سے جو جیسا کہ کسی نے کہا ابھی آپ کے ایک مہمان نے, وہ بھی مائنورٹیز ہیں اور ان کو اس طرح سے نظر انداز نہیں کر دینا چاہیے. اور اگر وہ برما کے نہیں ہیں اور برما ان کو نہیں قبول کرتا ہے تو یقینی طور پہ یہ ایک اور بہت بڑا ایک انسانی ایک کرائسس ہے, ہیومینیٹیرین کرائسس ہے. اگر یہ بات کو ہم مان لیں تھوڑی دیر کے لیے تو پھر ان کے لیے ہم کو ایک گھر جہاں پہ وہ محفوظ ہوں, جہاں پہ ان کی عظمت اور ان کی خودداری اور ان کی جو کوئی بے حرمتی نہ ہو, اس طرح کا ایک ماحول ان کو چاہیے ہے. ان کے ساتھ ذاتیاں نہ ہو, ان کے اوپر ظلم نہ ہو. یہ تو ایک انٹرنیشنل انٹروینشن کی طرف اشارہ کر رہا ہے, لیکن ڈر یہ ہے کہ انٹرنیشنل انٹروینشن کا نام جہاں آتا ہے میں تو گھبرانے لگتا ہوں, کیونکہ جو حالت کیا انہوں نے لیبیا کی, ایک ڈکٹیٹر کو نکالنے کے چکر میں وہاں پہ القاعدہ کو جمع دیا ہے, یہی حال سیریا میں کرنا چاہ رہے ہیں. یہ انسانی حقوق کا نام تو سب لوگ لے رہے ہیں, لیکن جو اس کا اصل میں روح آتا ہے دکھائی دے رہا ہے اس سے بوٹی کاٹ جاتی ہے سوچ کے کہ اگر یہی حال ہے تو خدا دور رکھے محفوظ رکھے ایسے انسانی حقوق کے بانیوں سے اور رہبروں سے جو نام تو لیتے ہیں انسان کا, لیکن جیسا آپ نے کہا کہ درندوں سے بھی زیادہ برا حال کرتے ہیں. جتنا ہی برا ڈکٹیٹر رہا ہے وہ لیبیا کا, لیکن جس پوری طرح سے بے دردی سے اس کے ساتھ بدسلوکی کی گئی, چاہے وہ یہ ہو یا صدام حسین ہو, جو بھی ہو, کلمہ پڑھتا ہوا گیا, جتنا بھی ظالم رہا ہو بادشاہ, وہاں کا حاکم رہا ہو, ڈکٹیٹر رہا ہو, لیکن یہ تو وہاں کے ہیں, یہ تو دم بھرتے ہیں اپنے ڈیموکریسی کا, لبرٹی کا, ہیومن رائٹس کا.
بہت شکریہ آپ کا,
زیر قیادت یہ ساری چیزیں ہو رہی ہیں.
بہت شکریہ آپ کا,
حال کیا جا رہا ہے
نقی صاحب, بہت شکریہ.
دوسری قوم
نوازش آپ کی, آپ نے وقت دیا, وقت ہمارا ختم ہو جاتا ہے. جناب ڈاکٹر اعجاز صاحب, آپ سے ڈیڑھ دو منٹ کا وقت چاہوں گا. بہت سے مبصرین کا یہ کہنا ہے کہ اس پورے کھیل میں جو بہیمانہ طریقے سے قتل عام کیا جا رہا ہے, اس میں امریکہ اور صہیونی حکومت کا ہاتھ واضح طور پر نظر آ رہا ہے. آپ کیا کہنا چاہیں گے؟
دیکھیے, میرا خیال ہے کہ وہاں کا ایک ایتھنک مسئلہ ہے. میرے خیال میں بغیر کسی بنیاد کے ہمیں بات نہیں کہنی چاہیے, لیکن دیکھیے ایک لارجر انٹرسٹ میں بات ہم کو سوچنی چاہیے کہ دنیا میں سارے انسانوں کو مل جل کے رہنا ہے, اپنے ملکوں میں رہنا ہے, دوسرے ملکوں میں جا کر رہنا ہے, اور ایک ایسی تہذیب و تمدن کو پروان چڑھانا ہے جو انسانیت نواز ہو. دیکھیے یورپ کے 25 ممالک مل کر انہوں نے ایک یورپین کاؤنسل بنا لی. اس کانٹیکسٹ میں, ان حالات میں جبکہ لوگ آ رہے ہیں, جا رہے ہیں اور شہریتیں تبدیل کر رہے ہیں, یہ جو ہو رہا ہے بہت ہی بری بات ہے, اور اس پر تمام بڑے ممالک کو, چین کو, ہندوستان کو, سب کو توجہ دینی چاہیے. اور دیکھیے بات یہ ہے کہ بچہ جب تک روتا نہیں ہے ماں دودھ نہیں پلاتی ہے, اس لیے مسلم ممالک کو, جو 58 انڈیپینڈنٹ مسلم ممالک ہیں, ان کو, ان کی تنظیموں کو اس معاملے میں دباؤ ڈالنا چاہیے. مداخلت وغیرہ سے تو کوئی مسئلہ حل نہیں ہوتا ہے, اس لیے اور کوئی مداخلت کرے گا نہیں, سب کے اپنے اپنے مفادات ہیں.
بہت شکریہ آپ کا, بہت شکریہ. ناظرین, آپ نے ہمارے معزز مہمانوں کی گفتگو سنی. حیرت اور افسوس مسلم ممالک پر ہے کہ اتنے بڑے پیمانے پر میانمار پر یا میانمار کے مسلمانوں پر ظلم ڈھایا جا رہا ہے, لیکن وہ خاموش تماشائی بنے بیٹھے ہیں. آخر عراق میں اور شام میں تو وہ دہشت گردی کو ہوا دینے کے لیے سب کچھ اپنا داؤں پر لگا دیتے ہیں, لیکن میانمار میں جو کچھ ہو رہا ہے وہاں پر وہ کیوں خاموش بیٹھے ہیں, اور جبکہ عراق میں اور شام میں وہ عوام کی ہمدردی کے نام پر دہشت گردی برپا کر رہے ہیں. کیا میانمار کیا ہے؟ اے مسلمان عوام, عوام نہیں ہے, انسانی ہے. بہرحال یہ سوچنے کی بات ہے مسلم حکمرانوں اور وہاں کے عوام کے لیے. اگلے پروگرام تک کے لیے اجازت دیجیے. اللہ حافظ.